नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल कार्तिक महिनाको 20 गते आइतबार, तदनुसार 2022 नोभेम्बर 6 तारीक, नेपाल सम्बत 1143। जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि। यो शीर्षक हो गोर्खापत्रको मुख्य खबरको। जलवायु सम्मेलनको 27 संस्करण अर्थात कोप 27 सम्मेलन आजदेखि इजिप्टमा शुरू हुँदैछ। यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्ग प्रशस्त गर्ने दृष्टिकोणका साथ इजिप्ट सरकारको आयोजनामा सम्मेलन हुन लागेको हो। सार्क एल सेक शहरमा हुन गइरहेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले जनाएको छ। इजिप्टले विश्वव्यापी जलवायु परिवर्तन चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने एकमात्र माध्यमका रूपमा बहुपक्षीय सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ। नेपाली पात्रो अनुसार कार्तिक 20 देखि मंगिर 2 गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा रहेको छ। सम्मेलनमा सहभागीलाई स्वागत गर्दै इजिप्टका राष्ट्रपति अब्दल फतेह इस सिसीले हरित गृह ग्यासहरूको उत्सर्जनलाई द्रुत रूपमा घटाउने, जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई अनुकूलन गर्न सहयोगको खाँचोमा परेकाहरूलाई सहयोग गर्न आवश्यक कदम चाल्ने र सुनिश्चित गर्ने उपयुक्त सूत्र खोज्ने सम्बन्धमा तत्काल कार्य गर्नुपर्ने मा जोड़ दिइने बताउनु भएको छ। विशेष गरी जलवायु परिवर्तन, मरूभूमिकरण र पानीको अभावले बढ़दै गएको खाद्य सुरक्षा संकट लगायत लगातार अन्तर्राष्ट्रिय संकटको बीचमा यस विश्वव्यापी प्रयासमा आफ्नो योगदान पुर्याउन विकासशील देशहरूका लागि अपरिहार्य कार्यान्वयनको पक्षमा आवश्यक साधनहरूको उपलब्धता पहिल्याउनु यस सम्मेलनको उद्देश्य रहेको उहाँले औल्याउनु भएको छ। जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि गोर्खापत्रले मुख्य खबर बनाएको छ। छिन्ताङ हत्याकाण्डका 43 वर्ष, सालिकमा सीमित सम्मान, यो शीर्षक हो कान्तिपुरको मुख्य खबरको। छिन्ताङमा धनकुटाको छिन्ताङमा बनीबुतो गर्दै जीवन निर्वाह गरिरहेका गम्भीरमान र भजना दमाईको काखमा 3 वर्षका छोरा थिए। दुःख सुख चलिरहेको जीवनमा 2036 कार्तिक 25 को साँझ बज्र पर्यो जब पञ्चायती शासनले गम्भीरमानलाई गोली हानेर मार्यो। व्यवस्था विरूद्ध भूसको आगो सरह फैलिएको राजनैतिक विद्रोह र त्यसमाथि दमनमा उत्रिएको शासनको चेपुवामा परेका गम्भीरमान जस्ता 16 जना किसान श्रमजीवीको हत्या भयो। यो घटनामा सुत्केरी श्रीमाया राई हाङखीमा साइली मात्रै होइन, 7 कक्षामा पढ्दै गरेका 14 वर्षीय केशरमान राईलाई पनि प्रहरीले यातना दिएर ज्यान लिएको थियो। शहीदको सम्मानमा सोकु छिन्ताङ र आँखी सल्ला क्षेत्र, जसलाई खालसा क्षेत्र भनिन्छ, समेटेर शहीद भूमि गाउँपालिका नामाकरण गरिएको छ। आफन्तलाई शहीदका परिवार र छोराछोरी भनिन्छ, तर आधारभूत रोजीरोटी पनि नपाएपछि शहीदका छोराछोरी छिन्ताङ गाउँ छाडिसकेका छन्। गम्भीरमानका छोरा सूर्य परियार पनि केही वर्ष यता यूएईको दुबईमा श्रम गरिरहनु भएको छ। शहीद भूमि 3 की 66 वर्षीय भजना भन्दै हुनुहुन्थ्यो, त्यस बेला मारिने हाम्रा आफन्त र गाउँलेको सालिक बनाएर घर आँगनमै राखिएको छ। मेरा श्रीमान सहित सबैलाई राष्ट्रिय शहीद पनि घोषणा गरिएको छ, तर हाम्रो परिवार र देशका छोराछोरीको जीवनमा के परिवर्तन भयो मैले बुझ्न सकेकी छैन। छिन्ताङ गाउँवासी धनवीर दर्जीका छोरा सोमबहादुर अहिले 65 वर्षको कार्तिक 27 पञ्चायती सत्ताले धनवीरको पनि हत्या गरेको थियो। बुवा मारिदा म 22 वर्षको थिए। हाम्रो गाउँका 16 जना साधारण किसान र दैनिक हाजिरामा जीवन धान्यहरू मारिएपछि गाउँमा त्रास फैलिएको थियो। सोमबहादुर सम्झिनुहुन्छ, मारिनेका सन्तान हामीलाई पनि पञ्चहरूले दागा धर्न थाले, बसी नसक्नु बनाए। सधैँ सुराकी हुन थालेपछि म 2037 सालमा भारततिर लागे। मिजोरम मेघालयतिर रोजगारी गरेर केही वर्ष अघि मात्र गाउँ फर्केको हुँ। छिन्ताङ हत्याकाण्डका 43 वर्ष, सालिकमा सीमित सम्मान, कान्तिपुरले मुख्य खबर बनाएको छ। कसले जोहो गर्छ उम्मेद्वारको चुनाव खर्च, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। ठूला दलहरूले यसपटकको निर्वाचनमा उद्योगी व्यवसायीबाट चुनावी चन्दा नउठाएको अविश्वसनीय दावी गरेका छन्। उम्मेद्वारले आफै खर्च व्यवस्थापन गरिरहेको र स्थानीय पार्टी निकायले त्यसमा सहजीकरण गरिरहेको उहाँहरूको भनाइ छ। निर्वाचन आयोगले कडाई गरे पनि उम्मेद्वारहरूको चुनाव खर्च अनियन्त्रित बन्दै गएको छ। अघिल्ला निर्वाचनसम्म प्रमुख दलहरूले आफ्ना उम्मेद्वारलाई धेरथोर केन्द्रबाट चुनावी खर्च जोहो गरिदिने गरेका थिए, तर यसपटक खर्च धान्न नसकिने भएकाले आर्थिक व्यवस्थापनको जिम्मा नलिइएको दलहरूको भनाइ छ। यसले एकातिर आयोगको आचार संहिता कर्मकाण्डी बन्दै गएको छ भने अर्कोतिर चुनाव जित्न अनियन्त्रित खर्च गर्ने होडबाजी उम्मेद्वार बीच छ। दलका नेताहरू भने आचार संहिता पालनाकै लागि पार्टी केन्द्रले संस्थागत रूपमा उम्मेद्वारलाई खर्च दिने मापदण्ड नबनाएको दावी गर्दै आएका छन्। कसले जोहो गर्छ उम्मेद्वारको चुनाव खर्च, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। संसद भंग गर्ने परम्परा हटायौं शीर्षक दिँदै गोर्खापत्रको अग्र पृष्ठमा खबर छ। प्रधानमन्त्रीको भनाईलाई यहाँ समेटिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद भंग गर्ने परम्परा अन्त्य भएको बताउनु भएको छ। गृह जिल्ला डडेलधुरामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा भएको व्यवस्था अनुसार संसदबाट सरकार गठनको सम्भावना भएसम्म अबदेखि संसद भंग नहुने बताउनु भएको हो। अजयमेरु गाउँपालिका स्थित भद्रपुर र भागेश्वर गाउँपालिका स्थित रूपालमा आयोजित सत्ता गठबन्धन चुनावी सभालाई उहाँले सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो। जिल्लावासीको भव्य स्वागत पाउनुभएका प्रधानमन्त्री देउवाले डडेलधुराको विकास र राष्ट्रिय राजनीतिका सन्दर्भमा विचार राख्नु भएको थियो। उहाँले भन्नुभयो प्रधानमन्त्रीको लहरको भरमा संसद भंग गर्न मिल्दैन, अलिकति आलोचना भयो भन्दैमा संसद भंग गर्न पाइँदैन। केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर जनताबाट निर्वाचित प्रतिनिधि सभा भंग गर्ने परम्परालाई सत्ता गठबन्धनले हटाएको छ। संसद भंग गर्ने अधिकार कोही कसैलाई छैन। उहाँले सत्ता गठबन्धन चुनावका लागि मात्रै नगरिएको बताउनुहुँदै स्थिर सरकार, स्थायी शान्ति र स्थिरताका लागि एकजुट भएको प्रश्न पार्नुभयो। अहिलेको गठबन्धनलाई लामो समयसम्म निरन्तरता दिने उहाँले बताउनुभयो। संसद भंग गर्ने परम्परा हटायौं प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समेटेको छ। संविधानमा खोट देखाउँदै दलहरू, अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। राज्य सञ्चालन गरिने मूल कानून र सिद्धान्तहरूको संग्रह हो संविधान, जसले सरकारको स्वरूप निर्धारण गर्छ। सरकारी शक्तिको सीमांकन गरी राज्यको काम कार्यवाहीलाई वैधता प्रदान गर्छ। तर पछिल्लो समय दलहरू आफ्ना चुनावी प्रतिबद्धता पत्रमा विभिन्न विषय घुसाएर संविधान नै संशोधनको मुद्दा उठाउँदैछन्। विज्ञ भन्छन् यो जनता झुक्याउने चाला हो। संविधानमा खोर देखाउँदै दलहरू, अन्नपूर्णले मुख्य खबर बनाएको छ। कार्यकारी राष्ट्रपति, बहुराष्ट्रिय राज्य, जनता समाजवादी पार्टी जसपाको चुनावी घोषणा पत्रमा समेटिएका कुरालाई नागरिकले मुख्य समाचार बनाएको छ। जनता समाजवादी पार्टी जसपा नेपालले अन्य राजनीतिक दलहरूलाई विभिन्न खालका आक्षेप लगाउँदै आफूलाई वैकल्पिक भिन्न शक्तिको दावी सहित शनिबार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। 2074 सालको निर्वाचनपछि पनि केपी ओली नेतृत्वको सरकार र शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको जसपाले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीलाई विभिन्न आक्षेप लगाएको छ। घोषणा पत्रमा कांग्रेस र कम्युनिष्ट पार्टीहरूले देशमा केही गर्न नसकेकाले आफू वैकल्पिक शक्तिका रूपमा उदाएको दावी जसपाले गरेको छ। ठूला राजनीतिक दलकै कारण देशमा लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक एवं अन्य विविध खाले उत्पीड़न झाँगिएको जसपाको दावी छ। जसपाले नेपालका कम्युनिष्ट पार्टीहरूलाई अवसरवादी र कम्युनिष्ट भन्दै नेपाली कांग्रेसलाई पुँजीवादी, उदारवादीको उपनाम दिएको छ। केवल इतिहासकै ब्याजमा धानिएको पार्टीको रूपमा नेपाली कांग्रेसले पारम्परिक राजनीति गरिरहेको घोषणा पत्रमा लेखिएको छ। कार्यकारी राष्ट्रपति, बहुराष्ट्रिय राज्य, नागरिकले मुख्य खबर बनाएको छ। ऋणको सहारा लिनुपर्ने स्थितिमा सरकार राजस्व आमदानी र विकास खर्च न्यून चालू खर्च अधिक शीर्षक र उपशीर्षकमा राजधानीले खबर बनाएको छ। आर्थिक वर्षको 3.5 महिना बितिसक्दा समेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर 18 दिन नाघिसक्दा पनि सरकारको राजस्व लयमा आउन नसकेको हो। सरकारले 18 कार्तिक शुक्रबारसम्ममा 2028.29 करोड़ मात्र राजस्व उठाउन सकेको छ। यो अवधिमा 3.9 अर्ब 38,56,000 रूपियाँ खर्च भइसकेको छ। आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आमदानी 2,54,78,52,00,000 छ। यो भनेको खर्चको तुलनामा 54,60,04,00,000 कम हो। कुल आयातभन्दा बढ़ी व्यय बढ़ी भएको 54.5 अर्ब पूर्ति गर्नका लागि सरकारसँग आन्तरिक कर्जा लिने बाहेक विकल्प छैन। सरकारले 3.5 महिनामा कुल बजेटको 16.25% मात्र राजस्व संकलन गरेको छ भने खर्च कुल बजेटको 17.25% गरिसकेको छ। ऋणको सहारा लिनुपर्ने स्थितिमा सरकार राजस्व आमदानी र विकास खर्च न्यून चालू खर्च अधिक राजधानीले मुख्य खबर बनाएको छ। 2 अर्बको हतियार खरिद गर्दै सेना नागरिकको अग्रपृष्ठमा समाचार छ। नेपाली सेनाले 2 अर्ब रूपियाँको हतियार खरिद प्रक्रिया अघि बढ़ाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमाण्डो सीरिजको हतियार ल्याउने प्रक्रिया अघि बढ़ाएको स्रोतको दावी छ। सेनाले अमेरिकाबाट कोल्ट कमाण्डो सीरिजको हतियार ल्याउने अन्तिम तयारी गरेको छ। सैनिक उच्च स्रोतले भन्यो यसअघि नेपाल प्रहरीले 1.35 अर्ब रूपियाँको हात हतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये 84 करोड़ रूपियाँको हतियार खरिद प्रक्रिया अघि बढ़ेको भए पनि विरोध भएपछि रोकियो। नेपाली सेनालाई भने सरकारले 2 अर्ब रूपियाँ बराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। 2 अर्बको हतियार खरिद गर्दै सेना शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। निर्वाचन सुरक्षा 23 समूह उच्च निगरानीमा रणनीति फेर्दै सरकार राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। सरकारले निर्वाचन बिथोल्न सक्ने खतरा देखिका विभिन्न 23 शक्तिमाथि उच्च निगरानीमा राखेको छ। आगामी 4 मंगिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने निर्णय गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको दल सहित 23 विभिन्न शक्तिलाई उच्च निगरानीमा राखेको हो। यो समूहले गत मंगलबार पत्रकार सम्मेलन नै गरेर निर्वाचन बिथोल्ने निर्णय गरिसकेको छ भने अन्य समूह पनि छिटपुट रूपमा निर्वाचन बिथोल्न भित्रभित्रै सक्रिय रहेको सूचना सरकारी संयन्त्रमा छ। निर्वाचन सुरक्षा 23 समूह उच्च निगरानीमा रणनीति फेर्दै सरकार राजधानीको अग्रपृष्ठको खबर हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग छोटकरीमा, उम्मेद्वारको ध्यान मुख्यमन्त्रीतर्फ शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। मुलुकका अधिकांश जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कसले बाजी मार्लान् भन्ने विषयमा कार्यकर्ता बीच जोड़ घटाउ चलिरहेका बेला गण्डकी प्रदेशमा भने प्रदेश सभातर्फ धेरैको चासो रहेको पाइएको छ। पार्टीले नै कनिष्ठ नेतालाई प्रतिनिधि सभामा र केन्द्रीय स्तरका नेतालाई प्रदेश सभा सदस्यको उम्मेद्वार बनाएर पठाउनु र उम्मेद्वार स्वयं पनि यसैतर्फ आकर्षित हुनुले यो वास्तविकतालाई थप पुष्टि गरेको हो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशको नेतृत्व गर्ने उद्देश्यले प्रभावशाली नेताहरूलाई प्रदेशसभा सदस्यको उम्मेद्वार बनाएको छ। गोर्खा क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका लागि पार्टीबाट सर्वसम्मत सिफारिशमा पर्नुभएका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई सोही क्षेत्रको प्रदेश खबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनाएको छ। वाम तथा लोकतान्त्रिक गठबन्धन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्ने इच्छा राखेपछि पाण्डेलाई प्रदेशमा झारिएको हो। उहाँलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशमा लगिएको स्वयं प्रचण्डले नै स्वीकार्नु भएको छ। उम्मेद्वारको ध्यान मुख्यमन्त्रीतर्फ गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। यस्तै गोर्खापत्रको अग्रपृष्ठमै अर्को समाचार छ, डोटीमा चुनावी सरगर्मी, सबै उम्मेद्वारको चुनावी मुद्दा पश्चिम सेती शीर्षकमा समुन्नत र राज्यको सुदूरपश्चिम समुन्नत र उज्यालो सुदूरपश्चिम बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेद्वारले चुनावी नारा बनाएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेद्वारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माण अघि बढ़ाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्। डोटीमा चुनावी सरगर्मी, सबै उम्मेद्वारको चुनावी मुद्दा पश्चिम सेती गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। देशव्यापी बन्दै ब्याजदर वृद्धि विरूद्धको आन्दोलन कारोबारले मुख्य समाचार बनाएको छ। ब्याङ्कहरूको चर्को ब्याजदर र राष्ट्र ब्याङ्कको चालू पुँजी निर्देशिकाका कारण मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण खस्कदै गएको भन्दै निजी क्षेत्रले शुरू गरेको आन्दोलन देशव्यापी हुने भएको छ। शुक्रबार राजधानीको माइतीघर मण्डलामा सांकेतिक प्रदर्शनसँगै शुरू भएको आन्दोलन देशव्यापी गर्न लागिएको निजी क्षेत्रका अगुवाहरूले बताएका छन्। नेपाल उद्योग वाणिज्य संघ काठमाण्डु सहित बागमती प्रदेशका उद्योग वाणिज्य संघहरू तथा विभिन्न वस्तुगत संघले शुरू गरेको यो आन्दोलनमा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू नै सहभागी भएका छन्। यस्तै होटल पनि आन्दोलित अर्को शीर्षक दिँदै कारोबार अगाडि लेख्छ। उद्योग वाणिज्य महासंघ अन्तर्गतका विभिन्न संघ संगठनहरूले ब्याजदर विरूद्ध आन्दोलन शुरू गर्नु अघि नै होटल व्यवसायीले देशव्यापी आन्दोलन गरिरहेका छन्। क्षेत्रीय होटल संघहरूले ब्याजदर घटाउनु तथा पर्यटकीय गतिविधि पुनर्स्थापना नभएसम्म कर्जा पुनर्तालिकीकरण गर्न भन्दै निरन्तर दबाव दिइरहेका छन्। देशव्यापी बन्दै ब्याजदर वृद्धि विरूद्धको आन्दोलन कारोबारले मुख्य खबर बनाएको छ। कोरोना बीमाको बाँकी रकम भुक्तानी आगामी सातादेखि नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। करिब दुई वर्ष सर्वसाधारणलाई कोरोनाको बीमा भुक्तानी नगरेका बीमा कम्पनीहरूले आगामी सातादेखि दावी भुक्तानी गर्ने भएका छन्। निर्जीवन बीमा कम्पनीहरूले बाँकी रहेको भुक्तानी रकम मध्ये 1,82 करोड़ वितरण गर्नेछन्। कोरोना बीमाको बाँकी रकम भुक्तानी आगामी सातादेखि नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। आचार संहिता विपरीत विद्यार्थी माझ प्रचार गरेकी एमाले उम्मेद्वार कोमल ओलीलाई स्पष्टीकरण, नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। निर्वाचन आयोगले दाङ तीनकी एमाले उम्मेद्वार कोमल ओलीलाई 24 घण्टे स्पष्टीकरण सोधेको छ। चुनाव प्रचार गर्न विद्यालयमै पुगेको अभिभावकलाई एमालेको सूर्य चिन्हमा मत हाल्न बालबालिकालाई दबाव र प्रलोभन मार्फत प्रभाव पार्न खोजेको घटनामा आयोगले शनिबार स्पष्टीकरण सोधेको हो। आचार संहिता विपरीत विद्यार्थी माझ प्रचार गरेकी एमाले उम्मेद्वार कोमल ओलीलाई स्पष्टीकरण, नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। पीपीए बिना अलपत्र परे अनुमानित 25 अर्बको रेमिट हाइड्रो शीर्षकमा राजधानीको अर्थपृष्ठमा खबर छ। वैदेशिक रोजगारीमा रहेका नेपालीको लगानी बढ़ाउने भनिएका जलविद्युत आयोजना अलपत्र परेका छन्। विद्युत खरिद सम्झौता पीपीए गर्न ढिलाइ हुँदा दुईवटा रेमिट हाइड्रो आयोजनाको भविष्य नै अनिश्चित भएको छ। सरकारले ताप्लेजुङको घुन्सा खोला र सिम्बुवा खोलामा रेमिट्यान्स लगानी गरी जलविद्युत उत्पादन गर्ने योजना अघि बढ़ाएको छ, जसका लागि जलविद्युत लगानी तथा विकास कम्पनी एचआईडीसीएलले जिम्मा पाएको छ। पीपीए बिना अलपत्र परे अनुमानित 25 अर्बको रेमिट हाइड्रो राजधानीको अर्थपृष्ठमा खबर छ। यसै गरी सातामा 47 अंकले बढ़्यो शेयर बजार, राजधानीकै अर्थपृष्ठको खबर हो यो। गत सोमबार बजार खोलेदेखि बढ़ेको नेप्से यो सातामा पनि केही बढ़ेर शेयर बजार सूचक 47 अंकले वृद्धि भएको छ। लगातार रूपमा ओह्रालो लागेको शेयर बजार 3 दिन लयमा फर्किँदा बिहिबार भने पुनः नेप्से घटेको थियो। सोमबारदेखि बिहिबार 4 दिन खुलेको बजारमा कुल 4,23,58,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको छ। सातामा 47 अंकले बढ़्यो शेयर बजार, राजधानीको अर्थपृष्ठको खबर हो यो। कर्णाली राजमार्गमा 15% भाड़ा वृद्धि, कारोबारको भित्री पृष्ठको खबर हो यो। असोज तेस्रो साता भएको अविरल वर्षापछि आएको बाढ़ी पहिरो अवरूद्ध कर्णाली बाढ़ी पहिरोले अवरूद्ध कर्णाली राजमार्ग 20 दिनपछि खुलेसँगै मालवाहक तथा यात्रुवाहक सवारी गुड्न थालेका छन्। राजमार्गमा सञ्चालनमा आएसँगै यात्रुवाहक साना तथा ठूला सवारीले यात्रुबाट मनपरी चर्को भाड़ा असुलेका छन्। दशैं तिहार मनाउन घर गएका नागरिकलाई आफ्नो कर्मथलो फर्किनुपर्ने बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै यातायात व्यवसायीले चर्को भाड़ा असुलेपछि जनगुनासो बढ़ेको थियो। हवाई यात्रा पहुँचमुखी भएकाले 100 रूपियाँको संख्यामा सड़कको यात्रा गर्न थालेपछि व्यवसायीले मौका छोपेका हुन्। कर्णाली राजमार्गमा 15% भाड़ा वृद्धि कारोबारको भित्री पृष्ठमा खबर छ। यसै गरी कारोबारकै भित्री पृष्ठमा घोराई सिमेन्टको उत्पादनमा 70% कटौती शीर्षकमा समाचार छ। दाङको घोराई सिमेन्ट उद्योगले 70% उत्पादन कटौती गरेको छ। कच्चा पदार्थ चुनढुङ्गा उत्खनन स्थलबाट उद्योगसम्म ल्याउन नपाउँदा उत्पादनमा कटौती गरेको उद्योगले जनाएको छ। घोराई सिमेन्टको उत्पादनमा 70% कटौती कारोबारको भित्री पृष्ठमा खबर छ। अब सम्पादकीय चर्को ब्याजदरको असर शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। कुनै पनि मुलुकमा औद्योगिक गतिविधि सहित सम्पूर्ण अर्थतन्त्रलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्था र उद्योग व्यवसाय बीच निकै महत्वपूर्ण भूमिका रहेको छ। यी दुई बीचको सम्बन्ध नग्र मासु झैं हुनुपर्छ। एकलाई परेको समस्याले अर्कोलाई प्रत्यक्ष रूपमै प्रभावित गरिरहेको हुन्छ। यी दुवै क्षेत्रको सकारात्मक विकासका निम्ति दुवै बीच सौहार्द र रचनात्मक सम्बन्ध विस्तार हुनु अति आवश्यक देखिन्छ। तर नेपालका सन्दर्भमा विश्लेषण गरिँदा बैंक तथा वित्तीय संस्था र उद्योग व्यवसायको सम्बन्ध सोचे जस्तो राम्रो हुन सकेको छैन। बैंक तथा वित्तीय संस्थाले लगानीलाई नै प्रतिकूल असर पार्ने गरेको व्यवसायको आरोप रहने गरेको छ। चर्को ब्याजदरको असर शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। जलवायु मुद्दामा दरो कुरा राखौं शीर्षकमा अन्नपूर्णले सम्पादकीय बनाएको छ। इजिप्टमा आजदेखि संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोप शुरू हुँदैछ। नेपाल पनि सम्मेलनको सहभागी राष्ट्र हुनेछ। तर सम्मेलनमा नेपाल सहभागी मात्रै भएर पुग्दैन। हाम्रो मुलुकसँग थुप्रै दायित्व छन्। ती आफ्नै लागि हुन्। नेपाल जलवायु परिवर्तनको जोखिमको सूचीमा अग्रस्थानमा भएको मुलुक हो। परिवर्तनका लागि नगण्य योगदान गरिरहेको छ। तर असर सबैभन्दा धेरै पर्नेमा छ हाम्रो देश। विश्वका धनी मुलुकहरू अमेरिका चीन भारत लगायत देशका उद्योग धन्दा र मोटर गाड़ीले कार्बन उत्सर्जन अत्याधिक गरिरहेका छन्। पृथ्वी तातिँदै गएको छ। मौसमी चक्र खलबलिएको छ। बेमौसममा पानी पर्ने र बाढ़ी पहिरो जाने भइरहेको छ। हाम्रा हिमालहरू पग्लिँदैछन्। पृथ्वी औसतमा 1.1 डिग्रीले बढ़ी तातो हुँदै गइरहेकाले नेपालको तापक्रम 1.3-1.82 डिग्री सेल्सियसले बढ़ने निश्चित भइसकेको छ। जलवायु मुद्दामा दरो कुरा राखौं अन्नपूर्णको सम्पादकीय हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।